नमस्कार। रेडियो कार्यक्रम नालीबेली सुन रहनु भएका सम्पूर्ण श्रोतालाई हरेक बिहिबारको बिहान 8 देखि 8:30 बजेसम्म सुन्दै आउनु भएको कार्यक्रम नालीबेलीमा हामी यस्ता व्यक्तित्वहरूसँग कुराकानी गर्छौँ जसले आफ्ना जीवनमा सिकेका कुराहरू र जीवनमा भोगेका भोकाईहरूलाई एउटा राम्रो दिशामा लगेर त्यो कुराहरूलाई महसुस गरिरहनु भएको छ। यस्तै व्यक्तित्वहरूसँग कुराकानी गर्ने क्रममा आजको नालीबेली कार्यक्रममा हामी एकजना यस्तो स्टुडेन्ट विद्यार्थी जीवन का बारेमा धेरै कुरा अनुभव गर्नुभएका व्यक्तित्वसँग कुराकानी गर्दैछौँ। उहाँसँगको कार्यक्रम नालीबेली आजको कार्यक्रम सुरु गर्न अगावै उहाँलाई परिचयको लागि म आग्रह गर्छु।
धन्यवाद। मेरो नाम बिन्दु चन्द हो। म बैतडी जिल्लाको ढुङ्गाड गाविस वडा नम्बर 7 जन्मेको र अध्ययनको सिलसिलामा म कक्षा 1 देखि 10 सम्म आफ्नै जन्मभूमिमा अध्ययन गरी एसएलसी पास भए र त्यसपछि म इन्टर मैले 11-12 ऐश्वर्य विद्यानिकेतन धनगढी अहसनपुरमा र मटारीमा डेरा गरी अध्ययन गरेँ र त्यसपछि अहिले म कञ्चनपुरमा छु। अहिले ब्याचलरको 4th इयरको 8 सेमेस्टर दिएर म बसिरहेछु।
बिन्दुजी, पहाडको ठाउँमा तपाईँले एसएलसी पास गर्नुभयो होइन, त्यो विद्यार्थी जीवन पनि बिताउनु भयो 10 सम्मको पढाइ, त्यस पछाडि तपाईँ भनौँ लगभग 7-8 वर्षदेखि बाहिर पढ्दै हुनुहुन्छ होइन, यो के रहेछ त घरमा बसेर पढ्नु र बाहिर गएर पढ्नु के हो त आखिर? पढाइको राम्रो वातावरण पहाडी जिल्लामा छैन त?
वातावरण त आफ्नो जन्मभूमिमा त राम्रै हुन्छ होइन, आमा बुवाले राम्ररी हुर्काया हुन्छन्, पढ्ने वातावरण पनि राम्रै मिलाया हुन्छ होइन। त्यहाँ उच्च शिक्षा छैन, 10 सम्मको मात्र स्कुल भएको हुन कारणले गर्दा 11-12 छैन। त्यही उहिले हामी यहाँ तराईतिर राम्रो होला पढाए भनेर अनि मेरो दाइको सल्लाह अनुसार म यहाँ धनगढीमा गएँ र धनगढीमा पनि राम्रो होला भनेर आया थिएँ। तैपनि डेरामा कहिले घरबाट टाढा नगएको अनि घरकै याद आउने भएको कारणले गर्दा मैले त्यति शिक्षा जसरी सिक्ला र गर्ला भन्ने सोच थियो, त्यो सोचमा म अगाडि बढ्न सकिनँ।
के कुरामा तपाईँ अल्झिनु भयो, तपाईँलाई के कुराले तपाईँलाई म गर्न सकिनँ, त्यो किन लाग्यो तपाईँलाई?
पहिलादेखिको बेसिक पनि इङ्ग्लिसमा कमजोर भयो होइन, त्यसमा पनि अब नयाँ ठाउँमा नयाँ परिवेशमा जो पहिला कसो हुन्छ भनेपछि गाउँघरका मान्छेहरू गाउँघरकै केट मेरो जीवनमा घटेको घटना कोही घरमा कोही पाहुना आएर पनि म भाग्ने मान्छे होइन, एक्कासि यत्रो सहरमा आएपछि आएर अध्ययन गर्न मलाई गाह्रो भयो किनकि अब बजारमा हिँडेर जानुपर्ने, पहाडमा अब आफ्नै दाजुभाइ हुन्छन् केही हुँदैन होइन, रोडमा हिँड्दा पनि खै यिनीहरू मेरै मुखमा हेरिरहेछन् कि भन्ने सोच हुने भयो अनि त्यसैमा गएँ। अनि घरमा पनि पढ्नुपर्छ भनेर त थाहा थियो, तैपनि अब डेरामा बस्दा आफ्नै पहिला दाई अरू घरको मान्छेले अनि आर्थिक स्थिति कहाँबाट आउँथ्यो के आउँथ्यो थाहा थिएन, यति खर्च हुन्थ्यो भन्ने कुरा पनि थाहा थिएन, घरकै अभिभावकले फिस तिर्ने यताउति काम पनि हुन्थ्यो होइन, उसरी सरकारीमा भएर उसरी निःशुल्क पनि केही सहायता पनि भएको थियो। अनि यता आएपछि अब फिस पनि तिर्नुपर्ने आफैले अनि त्यो आर्थिक स्थितिमा पनि एहे यति रुपियाँ खर्च हुने रहेछ भन्ने कुरा पनि थाहा भयो। अनि आफैले खाना बनाउने, बिहान क्याम्पस जाने अनि आएपछि खाना बनाउँदा खाँदा अनि घरमा पनि आमा बुवाले बनाएको खाना होइन, आमाले बनाएको खाना खाने, त्यसपछि यहाँ आएर एक्कासि खाना बनाउन पनि अप्ठ्यारो हुने होइन, त्यस्तै भयो। अनि पढाइमा पनि त्यही उहिले अगाडि पछि 1 वर्षपछि त पास भयो इङ्ग्लिसमा, अलिक कमजोर थिएँ त्यही उहिले ब्याग दिएर पास भए।
सबै विद्यार्थी त विद्यार्थी नै हो होइन, तर विद्यार्थीहरूभित्र जुन अध्ययन गर्ने एउटा हुन्छ नि ब्रिलियन्ट विद्यार्थीहरू पनि निस्कन्छन्, तर एउटा नर्मल विद्यार्थीले पनि अध्ययनै गरेको हुन्छ, के फरक हो जसले गर्दा उनीहरू चाहिँ एउटा राम्रोभन्दा राम्रो ऱ्याङ्कमा अगाडि जान्छन् र अरू विद्यार्थी चाहिँ त्यो किसिमको ऱ्याङ्कमा आउन सक्दैनन्?
मैले त्यो अगाडि जाने र अनि कमजोर हुने विद्यार्थीको भिन्नता भनेको एउटा पढाएको अध्ययनको मात्र हुँदैन, अध्ययन गर्नको लागि उसको मानसिक स्थिति कस्तो छ, शारीरिक स्थिति कस्तो छ, सामाजिक वातावरण कस्तो छ होइन, अनि घरको परिवारको वातावरण कस्तो छ, त्यसले पनि धेरै ठुलो प्रभाव पार्दछ, मैले त्यही बुझिएको छु। अनि उनीहरूमा धेरै चिन्ता पनि दिनु भएन, चिन्ता भए पनि के गर्ने, लुकाउने, तिमी राम्रै गर पढ अनि समस्या हो घरको पनि समस्या बुझाउनु त, तर टेन्सन नलिने भनेर विद्यार्थीलाई सुझाव दिने सल्लाह दिने, तिमी केही नगर तिम्रो पढ्ने काम हो पढ होइन, पढेपछि मात्र ठुलो मान्छे बनिन्छ, अध्ययन गर, सबभन्दा ठुलो भनेको अध्ययन गर्नु हो, अध्ययन गरेपछि सबै कुरा थाहा हुन्छ, त्यसरी उस्तरी हुँदैन।
तपाईँको पढाइको समय तपाईँले कति खर्चिनुहुन्छ? योभन्दा अगाडिका दिनहरूमा तपाईँले पढ्नुभयो होला होइन, इक्जाम आउनुभन्दा अगाडि पनि पढ्नुभयो होला, त्योभन्दा पहिले पनि पढ्नु भएको होला, कस्तो लाग्छ पढाइलाई कसरी निरन्तरता दिनुपर्छ?
विद्यार्थीले एउटा राम्रो अङ्क ल्याउनको लागि, अध्ययन गर्नको लागि, राम्रो राम्रो रिजल्ट ल्याउनको लागि धेरै अध्ययन गर्नुपर्दछ होइन। अब मैले अहिले पास हुनको लागि क्लासमा ट्युसन पढाएको छैन होइन, ट्युसनको तयारी छैन। मैले क्याम्पसमै गएर सरसँग सल्लाह गरेर, ल ठिक छ तिमी कमजोर छौ होइन, कमजोर छौ पढाइमा, त्यो छ भनेपछि अब आर्थिक स्थिति पनि कमजोर जस्तै लाग्यो होइन, त्यही उहिले तिमी आउनुहोस् क्लासमा पढ्दा हुन्छ, यहाँ आएर सोद्धा पनि हुन्छ भन्नुभएको छ होइन। त्यही उहिले मैले साँझ 7 बजेदेखि 10 बजेसम्म अध्ययन गर्दैछु होइन, अनि बिहान 5 बजेदेखि 6 बजेसम्म अध्ययन गर्दैछु, त्यसपछि म घरको काममा सहयोग गर्दैछु।
तपाईँलाई कतिको डर लाग्छ एक्जामदेखि? म टाढाबाट आएको छु होइन, पहाडबाट यो तराई झरेको छु पढ्नका लागि भनेर दाईले जुन किसिमको सल्लाह दिएर बुवा आमाले पठाइदिनु भयो तपाईँलाई यहाँ होइन पढ्नलाई, भने पछाडि त्यो किसिमको डर कतिको हुन्छ तपाईँलाई एक्जामबाट? तपाईँलाई कतिको डर हुन्छ
एक्जामबाट? डर त हुन्छ, तर कारण छ, डर पनि लाग्छ, तर डर नहुने असफल हुने कारण पनि थाहा भएको कारणले गर्दा म त्यति डर मान्दैन।
कस्तो असफल?
असफल भन्नाले अब कहिलेकाहीँ अब मलाई सन्चो हुँदैन होइन, अब रुगाखोकी लाग्ने, पहिलादेखि निमोनिया भएको कारणले गर्दा होइन रुगाखोकी पनि लाग्छ होइन, त्यही उहिले त्यस्तो पनि भयो, अनि म पढ्ने वातावरण पनि खासै त्यति उ भएको कारण गर्दा, पहिला बेसिक पनि कमजोरी भएको कारणले गर्दा होइन, अनि मेरो पढाइ पनि, बस्ने ठाउँ पनि, अब हुन त राम्रै छ, राम्रै भए पनि अलि सामाजिक रूपमा कसै कसैले भनेको शब्दहरू मनमा लागेर ए म यस्तो पनि रहेछु भन्ने सोचले अलि त्यही दिमाग गयो, अनि मैले सफलता पाउन सकिनँ।
आफूलाई कुन क्याटेगोरीको विद्यार्थी सम्झिनुहुन्छ?
म एउटा गरिब र विशेष किसिमको, गरिब भन्नाले पहिला त अब आजकल त छ होइन, आजकल त आय स्रोत भन्ने कुरा छ छैन, छ त जसले अब अहिले त छ होइन, भए पनि पहिला जति बेला मेरो 1 वर्ष ग्याप थियो, पास भएर पनि म इन्टर पास भएँ, पास भएर पनि मैले 68 सालमा मैले भर्ना गर्न पाइनँ, किनभने त्यो बेला मेरो आर्थिक स्थिति कमजोर थियो, एउटै दाईको नगरी, अनि घरमा पनि चलाउनु पर्ने, मलाई पनि दिनुपर्ने होइन, दुईवटा दाईहरूले पनि पढ्नुपर्ने, दाई र मैले पढ्नुपर्ने, एउटै दाईको आर्मीको नगरीले भ्याउन सकेन होइन त्यो बेला, अनि पढाइ रोकियो, रोकियो ल ठिकै छ म अब पास भएर पनि अब सिलाइ सिकौँ भनेर म यहाँ त आएको, महेन्द्रनगरमा खासै म पढ्ला भनेर त आएको होइन होइन, अनि मैले पास भएर पनि पढ्न नपाइने कसो यताउति भने होइन, सिलाइ सिक्न म फुपूको घरमा आएको थिएँ होइन, फुपूको घरमा आएर पनि अब सबै त्यहाँका विद्यार्थीहरू ड्रेस लगाएर क्याम्पसतिर जाँदै थिएँ, अनि मैले पनि पढ्न पाए त हुन्थ्यो, म पास भएको थिएँ यताउति भनेर मैले फुपूसँग कुरा राखेँ, ल ठिक छ पढ्ने भएपछि पढ, मेरो रोन र खान मेरो छ, अनि अरू
पढ्दा हुन्छ भनेर भन्नुभयो,
फिस तिम्रो दाई दिन्छ भनेपछि पढ्नु भने होइन, त्यसपछि मैले त्यो साल पढेन, अर्को साल पढेँ, मैले याफीमा पढेँ, अनि भर्ना भए त्यहाँ सेमेस्टर प्रणाली थियो, अनि त्यो बेला म बोल्न सक्दैन थिएँ यसरी, अनि त्यहाँ सेमेस्टर प्रणाली राम्रो राम्रो भयो होइन, पहिला अब त्यहाँ प्रेजेन्टेसन हुने, यताउति कार्यक्रम हुने भयो नि त्यहाँ क्याम्पसमा, राम्रो प्र्याक्टिकल पनि बढी होइन, त्यही भएको कारणले गर्दा म अहिले बोल्नसम्म पुगेँ, यहाँसम्म अब साथीहरूसँग पनि आउन सिकेँ होइन, यहाँ यहाँसम्म पनि पुगेँ।
आफ्नो जीवन कस्तो किसिमको अगाडि बढिरहेको जस्तो महसुस गर्नुहुन्छ तपाईँले?
मेरो अगाडि बढ्न त जस्तो लगानी छ नि त्यस्तो त बढाएको छैन, मेरो घरको मान्छेले त मलाई लगान लगाएको छैन, उसरी एक हिसाबले भनेपछि त म अगाडि बढाएको छु, कसो भने मान्छे, दुई मान्छेको मुखमा बोल्न नसक्ने मान्छे अहिले यसरी बोल्दैछु, यही नै ठुलो कुरा हो नि त होइन, त्यही पनि अब ठिकै छ, राम्रै छ, प्रगति भएकै छ भन छ होइन, तर बाहिरी रूपमा हेर्ने हो भनेपछि होइन सबै पास भएका छन् साथीहरू, तिमी किन फेल यति भनेर जुन कुरा आउँछ नि त्यस्तो देखेर मलाई खिन्नता आउँछ, किनभने होइन उनीहरू बुझ्दैनन् कि एको समस्या यो छ र यो कारणले फेल भयो भन्ने कुरा बुझ्दैनन्, किनकि के आफूले भन्न सक्नु पर्यो, भन्न सक्ने पनि सुन्ने मान्छे हुनु पर्यो, अनि हो अब त्यत्तिकैमा भनेर होइन त्यसलाई आफू पनि आफूमा पनि अलि कमजोरै भनौँ।
तपाईँको यो कुरा सुन्दा सुन्दै जुन विद्यार्थी तपाईँकै हालतमा हुने विद्यार्थीहरूलाई तपाईँ एउटा प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ। तपाईँले जुन मेहनत गर्नुभयो, जुन किसिमले तपाईँ धनगढी आउनुभयो, फेरि कैलालीबाट कञ्चनपुर आउनुभयो, यहाँ सिलाइ सिक्न थाल्नुभयो, तर पढाइ पनि फेरि जोइन गर्नुभयो, तपाईँमा एउटा साहसीपन चाहिँ अवश्य पनि छ। किनभने यदि तपाईँले पढ्छु भन्ने इच्छा तपाईँले जाहेर गर्नुहुन्थेन भने पक्कै पनि तपाईँ सायद बेचुलर पढ्नुहुन्थेन होला।
हुन्थेन 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 फुपूको सहयोग नभइदिएको भए र मेरो दाईको सल्लाह नभइदिएको भए म हुन्थेन।
अगाडि फर्दर पढाइ हुन्थेन, तपाईँ
इन्टरमै
सीमित
हुनुहुन्थ्यो? इन्टरमै हुन्थ्यो। मेरो मम्मीको चाहना थियो कि मेरो चारैवटा छोराछोरीलाई एसएलसी पास गराउने, त्यसपछि आफूलाई पढ्ने मन छ भने आफ्नै कमाउने पढ्ने भन्ने सोच थियो होइन। त्यसमा पनि अब दाईले पनि ल ठिकै छ भनेर ब्याचुलरसम्म पढ्नुभयो होइन, अनि त्यसपछि नान्दाले पनि इन्टरसम्म पढेर, अनि त्यसपछि आर्थिक स्थिति कमजोर भयो, अब ब्याचुलर गरेर पनि दाईले नान्दाले ठुल्दाले नगरी पाएन होइन। त्यसपछि नपाएको कारणले गर्दा अब नान्दाले पनि खास त्यति आर्थिक स्थिति कमजोर भएकै कारणले त होला, पढाइ त राम्रै थियो होइन पहिला त, त्यसपछि कस्तो भयो थाहा भएन। उनले पनि इन्टर दिएपछि अनि आर्मीमा लाग्नुभयो, लागेपछि अनि त्यस्तै त्यस्तै।
घर परिवारको भाइ बहिनीहरू सबै तपाईँहरू टाढा टाढा हुनुहुन्छ?
पहाड घरमा अहिले भाउजू मम्मी मात्र कोही छैनन्, म यता फुपूको घरमा।
तपाईँले जसरी पनि सिक्दै हुनुहुन्छ होइन
आजकल होइन, सुरुमा सिक्या हो, सुरुको वर्षमा 68 सालमा सिक्या होइन, त्यसपछि मैले सिकेन किनकि म पढाइतिर गएँ, सेमेस्टर पढ्नाले नोट पनि थिएन होइन, त्यस्तो अब नोट भन्नाले अब सुरु सुरुमा सिलेबस अनुसार पढ्नु पर्दै होइन, अनि त्यो पाठ्यक्रम पनि नआएको सुरुको युनिभर्सिटी भएको होइन, धेरै अभाव र धेरै अब भार भयो, जुन अब जेठो छोरालाई भार हुन्छ भने जस्तै त्यस्तै हामीलाई फर्स्ट सेमेस्टर पढ्ने ब्याचुलरका विद्यार्थीहरूलाई धेरै भार भएको थियो होइन। त्यही कारणले गर्दा मैले त्यो सिलाइतिर निरन्तरता दिन सकेन सिकेन, अब 6 महिना अब तालिम सिकेँ, त्यसपछि सिकेन। त्यस्तैमा अब आफ्नो सुट अनि त्यस्तै ब्लाउज पेटकोट त्यही लेडिजसम्म हल्का फुल्का सिल्नेसम्म सिप छ।
पढाइको राम्रो सर्टिफिकेट लिएर अनि बाहिरतिर होइन एउटा भनौँ न जबतिर अथवा रोजगारीतिर अगाडि बढ्छन्, तपाईँले के सोच बनाउनु भएको छ आफ्नो जीवनमा?
अब राम्रो वातावरण मिलेपछि मात्र म पढ्न सक्छु, नत्र सक्दैन होइन। त्यसको मेरो इसो सोच छ कि योभन्दा त बरु काहीँ नगरी पाएपछि होइन, नानो आयस्रोत भएपछि अनि आफ्नो पढाइ अब कति माग्ने, एसएलसी पास भएदेखि म माग्दैछु, आफ्नो बुवा आमा बुवालाई मागे त ल ठिक छ, आमा बुवाको कर्तव्य हो अनि माग्नुपर्छ, पढाउने कर्तव्य हो नि, अब दाई भाउजूलाई कति माग्ने भनेर अब ठिकै छ ब्याचलर पास गर्ने जसरी भए पनि होइन, दाईसँग कुरा राखेर एसएलसी ब्याचलर पास गर्ने, ब्याचलर पास गरिसकेपछि केही नगरी पाइयो भने पढाइलाई पनि सिलसिला दिने, नत्र पाइएन भनेपछि त्यस्तै अरू केही सिपैतिर लागेर त्यस्तै गर्ने सोच छ, आत्मनिर्भर बन्ने सोच छन् त अब भएपछि सोचेको हुँदैन के गर्ने, अब देखेको मिल्दैन सोचेको मिल्दैन जस्तो छ, भाग्यमा त्यस्तै हुने हुन्छ जस्तो लाग्छ मलाई।
भाग्य त आफ्नो हातमा पनि हुन्छ भन्छ
नि, हुन्छ हुन त भाग्यमा हुन्छ हुन त, भाग्य भनेको हातमै हो हुन त, हुने भए पनि काहीँनिर भाग्यले पनि साथ दिन्छ भएपछि, नत्र भएपछि जति मिहिनेत गरे पनि त्यस्तै।
तपाईँ यस्तो क्यापेबल देखेछु मैले तपाईँलाई कि तपाईँ यति राम्रोसँग बोलिरहनु भएको छ होइन, रेडियोमा लाखौँ श्रोताहरू छन् जसले तपाईँलाई अहिले पनि सुनिरहनु भएको छ, साथी सङ्गीसँगको व्यवहार कस्तो पाउनुहुन्छ तपाईँ आफूलाई?
भेट राम्रै साथीहरूसँग भयो होइन, अब उनीहरूको आर्थिक स्थिति पनि राम्रो होइन, घरायसी ऊ पनि राम्रो भएको कारणले गर्दा होइन, अनि पढाइ पनि बेसिक पनि राम्रै भयो होइन, उनीहरूको घरमा पनि अब राम्रै तरिकाले पढाइ हुने भयो होइन, अब हामीले काम पनि गर्नुपर्ने होइन, अनि पढ्नु पनि पर्ने, घरको स्थितिमा पनि गर्ने, जसको घर घरमा राम्रो शान्त वातावरण छ होइन, त्यसको घरमा राम्ररी पढिने भयो होइन, राम्रो त राम्रै थियो मेरो घरमा पनि होइन, त्यही पनि त्यति उपलब्धि हुन सकिएन, किन मसँगका भन्नाले 6, 7, 8, 9, 10 पढ्ने विद्यार्थी छन् नि, तिनीहरू इन्जिनियरसम्म पुगिसकेका छन्, उपर सेरमा गएर इन्जिनियर पढ्दैछन्, एउटा साथी युके गएको छ पढ्दा पढ्दै होइन, म यतै छु अलमल्या छु, त्यस्तै भाग्यले पनि अनि मिहिनेतले पनि, हुन त मिहिनेतले हो, मिहिनेती छैन भनेपछि कसरी गर्ने होइन, अनि स्वास्थ्यले पनि साथ दिनु पऱ्यो, अनि त्यस्तै अनि वातावरणले पनि, घर परिवारको वातावरणले पनि साथ दिनु पऱ्यो।
आजको नालीबेली कार्यक्रममा विद्यार्थी जीवनलाई सफल पार्नका लागि घर परिवार, आर्थिक अवस्था अनि यहाँले भने जस्तै
वातावरण अनि साथी सङ्गीको सहयोग पनि हुनुपऱ्यो होइन अनि आफूमा कन्फिडेन्ट पनि हुनुपऱ्यो बोल्न सक्ने एउटा लक्ष्य लिएर जानुपर्ने
अनि मात्र सफल विद्यार्थी जीवन भएको महसुस हुन्छ होइन यति कुरा भएपछि
स्वास्थ्यमा पनि राम्रो हुनुपऱ्यो शारीरिक रूपमा पनि राम्रो हुनुपऱ्यो मानसिक रूपमा पनि राम्रो हुनुपऱ्यो होइन वातावरण कस्तो छ घर परिवारको स्थिति कस्तो छ त्यो पनि राम्रो हुनुपऱ्यो सामाजिक रूपमा पनि राम्रो हुनुपऱ्यो यसो खालिले ऊ राम्रै मान्छे छ खालि बोलिदिएमा पनि उसलाई विभिन्न किसिमका आरोप लगाइदिने हुन्छन् त्योमा पनि राम्रो हुनु पर्यो सामाजिक रूपमा पनि सबैले राम्रै दृष्टिले हेरिदिनु पर्यो नराम्रो छ भनेपछि ल तिमी नराम्रो छ यो काममा सुध्रियोस् भनेर सुझाव दिनु पर्यो होइन खालि नभएको कुरा पनि आरोप लगाएर अर्कालाई यो होइन यस्तो उस्तो भनेर बाहिरी रूपमा कुरा काट्दै नहेरिदिनु पर्यो समाजले पनि होइन त्यस्तै भन्छु
मैले तपाईँलाई जेन्डर फरक गरेर कुरा गर्न खोजेको होइन है त्यसो नसोच्नु होला तपाईँ बेचुलर रनिङ चलरहेको विद्यार्थी पनि हुनुहुन्छ तपाईँलाई अहिलेको वर्तमान 21 औं शताब्दीमा छोरी भएर तपाईँले कतिको सहयोग पाउनुभयो
घर परिवारबाट यो छोरी हो भनेर मलाई कहिले भेदभाव गरेका छैन छोरा मेरो मम्मीले पनि धेरै सहयोग गर्नुभयो नत्र म ब्याचलर पढ्थेन मेरो दाइहरू पुरुष भएर पनि होइन तिन धेरै सहयोग गरेका छन् यति सहयोग गर्नु भनेको धेरै हो मैले त्यस्तो विभेद मैले पाएको छैन मलाई धेरै सहयोग माया अनि खै मलाई अब म सबैको भण्या मान्छु होइन भनेको मान्छु त्यो हिसाबले हो कि या जो हिसाबले भए पनि मैले आजसम्म घर परिवारबाट तिमी छोरी हो तिमीलाई पढाउनु पर्दैन भन्ने कुरा मैले कहिले पाएको छैन बरु घरको स्थिति अनुसार होइन यो साल यस्तो यो काम गर्नुपर्ने हो अनि तिमीलाई रोक यसो आर्थिक स्थितिमा म रोकिया छु तर तिमी केटी हो केटी भएर धेरै पढाउनु हुँदैन अर्काको घरमा जाने यताउति त्यो कुरा मेरो घर परिवारबाट कहिले आएन त्यस्तो आइदिएको भए म यहाँसम्म पुग्ने थिएन तर अब समाजले भन्छन् मलाई यस्तो यताउति भन्ने कुरा भन्या छन् होइन भन्छन् तर मेरो घर परिवारबाट त्यस्तो छैन
यो उमेर हुँदासम्म समाजलाई कसरी बुझ्नुभयो तपाईँले खासरी अहिलेसम्म
राम्रा मान्छे पनि छन् होइन यो समाजमा नराम्रा मान्छे पनि छन् होइन जसले आफूले सत्य बाटोमा हिँड्यो भनेपछि होइन गल्ती गरेन सत्य बाटोमा हिँड्यो भने राम्रै हुन्छ समाजले पनि केही प्रभाव पार्दैन पार्छन् हदसम्म अगाडि बढ्न प्रभाव पार्छन् तर आफूले सत्य बाटोमा गयो भने कि चोरी काम जो लुकेर गरिन्छ नि त्यो काम गर्नु भएन जो लुकेर काम गर्छन् भने त्यो काम अवश्य नै घातक हुन्छ भन्ने सोचेर होइन त्यही छ सोच अगाडि कुनै समाजले पनि केही समय लाग्छ अगाडि बढ्न समय लाग्छ तर प्रभाव पार्दैन प्रभाव पार्छ तर क्षणिक रूपमा प्रभाव पार्छ भन्छु म त त्यस्तै भन्छु
तपाईँले जीवनले तपाईँलाई के सिकायो जस्तो लाग्छ
भोगाइ अनुसार मैले के बाँच्नुपर्छ बाँचेर के गर्नुपर्छ दुई दिनको जिन्दगी हो होइन बाँचौँ राम्रै काम गरौँ होइन गरेर जाउँ भन्ने सोच हो जुन हाम्रो समाजमा घटेका घटनाहरू छन् होइन कुप्रथा कुसंस्कार यो दाइजो प्रथा भन्ने छ होइन विभिन्न अब होइन यसो अब वास्तवमा भन्यो भनेपछि पढाउनु पर्यो छोरीलाई के भन्छन् भने यो बिहा नगर्दासम्म हो पढाउनु बिहा गरेपछि जे गर्छन् भन्ने सोच हुन्छ होइन सोच भएर हुन्छ होइन अब समाजमा त्यस्तै हो अनि अब के हुन्छ भनेपछि आजसम्म बिहा भएको छैन पढ्दै त छ भन्ने सोच लिएर कतिपय चेलीबेटीहरूलाई भर्ना गर्ने गर्छन् क्याम्पसमा भर्ना गर्ने बिहा भएको छैन के गर्ने त्यस्तै केटाहरू लग्न आउने होइनन् पढ्दैछ भनेर त आउलान् भनेर पढाइतिर लगाउँछन् के तर उसको स्थिति के छ होइन त्यो सोचेर होइन कि उसको वातावरण सबतिर मिलाउनु पर्छ पर जागिर खाने जागिरसम्म आफ्नो आत्मविश्वास आफ्नो निर्भरतासम्म बनाइदिने त्यसपछि लग्ने होइन केटाहरू पनि के भन्छन् दाइजो दिने होइनन् होइन यसोसँग पनि के बिहा गर्ने भन्ने कुरा हुन्छ अर्को हुन्छ होइन त्यो देख्नमा पनि राम्रै छैन त्यसलाई पनि के काम के गर्ने अनि त्यस्तो कुरा पनि राख्या हुन्छन् अनि त्यस्तै हुन्छ अनि त्यो पनि छ एउटा समस्या अर्को समस्या छ कि यो छुवाछुत हुन्छ नि यो मिन्स भएपछि अनि छुवाछुत गर्ने हुन्छन् अनि होइन कति दिनसम्म टाढा राख्ने हुन्छ कहिले त ल मिन्स भएपछि टाढा रहनु अब हाम्रो संस्कृति छ होइन हामी पहिलादेखिको चलिआएछ त्यही समाजमा छौँ होइन हामी पनि एक्कासी परिवर्तन हुन सक्दैनौ त सहयोग गर्नु पर्यो नि राम्रो राम्रो स्थान हुनु पर्यो होइन बस्नलाई राम्रो व्यवस्था मिलाइदिनु पर्यो तिनीहरूलाई पढ्नलाई राम्रो व्यवस्था मिलाइदिनु पर्यो होइन कहिलेकाहीँ त सहयोग गर्छन् कहिलेकाहीँ एक्लै भएको बेलामा हामीलाई त अब पानी खान पनि अप्ठ्यारै त हुन्छ, पानी नलको लाग्नु हुँदैन, धारा लाग्नु हुँदैन, खाने कहाँबाट, त्यो पनि समस्या हुन्छ होइन। त्यही उहिले यो पनि समाजमा महिलालाई अगाडि बढाउनु छ भने भन्यो भने महिलालाई के गर्ने, यो छुवाछुतबाट पनि मुक्त गर्ने, अब होइन छोराहरूलाई जा खडै बिग्रे भए पनि जागिर नलागे पनि होइन, नपढे पनि त्यसमा रोडमा घुमे पनि जे गरे पनि घरमा बस्न मिल्ने, पाल्न मिल्ने होइन। अनि छोरीहरूलाई अब ठुलो भएपछि होइन यो त बुढी कन्या र यताउति भन्ने कुरा पनि आउँछन् होइन, त्यस्तो छ कि समाजमा। त्यस्तो नगरिदिनु हुन म राम्रै अनुरोध गर्दछु कि होइन, छोराले खडे बिग्रे जस्तो गरे पनि घरमा बस्न मिल्ने होइन, छोरीले नमिल्ने कारण किन, त्यसलाई पनि परिवर्तन गरेर अगाडि बढाउने बढाइदिएको भए राम्रो हुन्थ्यो।
बिन्दुजीसँग आज हामीले रमाइलो कुराकानी गऱ्यौँ, खास गरी जीवनका उतार चढाव, विद्यार्थी जीवनलाई सकारात्मक रूपमा अगाडि बढाउनका लागि धेरै किसिमका प्लस पोइन्टहरू हुनु पर्दो रहेछ, घरको आर्थिक अवस्थादेखि लिएर हरेक कुरा, विद्यार्थीको शारीरिक बौद्धिक सम्पूर्ण अवस्था सुधार भएको व्यक्ति मात्रै राम्रो किसिमको अब्बल छात्र छात्राको रूपमा परिचित हुन सक्छ। यो उदाहरण सहित आजको नालीबेली कार्यक्रममा आएर बिन्दुजी तपाईँले आफ्नो अमूल्य समय खर्चिनु भयो, यसको लागि एफएम युनिटको तर्फबाट, यो कार्यक्रमको तर्फबाट म तपाईँलाई धन्यवाद भन्न चाहन्छु।
धन्यवाद हजुरलाई पनि, मैले मनका कुराहरू राख्न दिएकोमा होइन, हाम्रा समाजमा भएका कुरा हुन त धेरै कुरा छन् होइन, भन्न सकिँदैन त्यति धेरै कुराहरू, अनि तीन कुराहरू भन्न दिएकोमा म हजुरलाई हृदयदेखि नै धन्यवाद दिन्छु।
र धन्यवाद सम्पूर्ण श्रोताहरूलाई हाम्रो कार्यक्रमलाई यति बेरसम्म सुनिदिनु भएको छ र साथ दिनुभएको छ। तपाईँ पनि रेडियो कार्यक्रम नालीबेलीमा आफ्ना भनाइहरू आफ्ना भोकाइहरू भन्न चाहनुहुन्छ भने 0995216615 0995577 फोन गरेर पनि आफ्नो नाम टिपाउन सक्नुहुन्छ। हवस् त, आजका लागि रेडियो कार्यक्रम नालीबेलीबाट प्रविधिमा साथ दिने साथीलाई धन्यवाद भन्दै म कार्यक्रम प्रस्तोता सुरेन्द्र पालपाली पनि बिदा हुन्छु। हस्त नमस्कार।